الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سلسلة ہے آسان درس قرآن آج سورة آل عمران کی آیت نمبر 196 سے قرآن پاک کا درس سنیں گے. ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم لا يغرنك تقلب الذين كفروا في البلاد متاع قليل ثم مأواهم جهنم وبئس المهاد. اے مخاطب, کافروں کا شہروں میں چلنا پھرنا ہرگز تجھے دھوکہ نہ دے. یہ تو زندگی گزارنے کا تھوڑا سا سامان ہے, پھر ان کا ٹھکانہ جہنم ہوگا اور وہ کیا ہی برا ٹھکانہ ہے. یہ آیت مبارکہ ایک اشکال کے جواب میں تھی, اور وہ اعتراض یا وہ شبہ یا وہ وسوسہ آج بھی پایا جاتا ہے. وہ یہ ہے کہ جب کافر اللہ کے دشمن ہیں اور مومن اللہ کے دوست ہیں, اسے ماننے والے, تو آخر کیا وجہ ہے کہ جو خدا کے دشمن ہیں, جو کفار ہیں, وہ دنیاوی اعتبار سے بڑی ترقی میں, ان کے پاس مال و دولت کی فراوانی ہے, آسائشوں کی کثرت ہے, ان کے پاس زندگی گزارنے کے ایک سے بڑھ کے ایک سامان موجود ہیں, تو یہ خدا کی کیسی ان سے دشمنی ہے کہ ان کو اتنا نوازا ہوا. اسی طرح کا شبہ مسلمانوں کی ایک جماعت نے پیش کیا نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ میں, اس پر یہ آیت مبارکہ نازل ہوئی کہ اے مخاطب, یہ کافروں کا شہروں میں چلنا پھرنا, یہ ان کا موج مستیاں کرنا, یہ ان کا آسائشوں بھری زندگی گزارنا, ان کے پاس مال و دولت کی کثرت ہونا, یہ تمہیں ہرگز ہرگز دھوکے میں نہ ڈالے. کیوں؟ اس لیے کہ یہ ان کے پاس جتنا کچھ ہے یہ اس زندگی کا سامان ہے جو زندگی فنا ہونے والی, جو ہر بندے کی اپنی عمر کے اعتبار سے 40 سال, 50 سال, 60, 70, 80 سال تک کی, تو بس اس کی یہ زندگی ہے جس کا اس کو سامان ملا ہوا, اور یہ دنیا میں مہلت ہے. یہ خدا کے راضی ہونے کی دلیل نہیں, جبکہ اس کے مقابلے میں مومنوں کے لیے کیا ہے کہ وہ اس دنیا میں خوشحال بھی ہو سکتے ہیں, تنگ دست بھی ہو سکتے ہیں, لیکن اس کے بعد پھر آخرت میں ہمیشہ ہمیشہ کی جنت, سونے چاندی کے محلات ہیں اور عظیم نعمتیں ہیں, اور یہ اللہ تبارک و تعالی کی طرف سے وہ تسلی ہے اور وہ حقیقت کا بیان ہے کہ جس پہ غور کریں تو آج کے زمانے میں بھی جو لوگ اسلام کے نام پر, جو دانشور کہلانے والے یا سیکولرز اور لبرلز کہلانے والے, جو مسلمانوں کے دلوں میں شکوک و شبہات پیدا کرتے ہیں کہ اگر اسلام اور مسلمان خدا کو پسند ہیں تو پھر مسلمانوں کا یہ حال کیوں, تو جواب یہ ہے کہ یہ تو خود خدا نے فرما دیا کہ کافروں کا شہروں میں یوں موج مستیوں سے, عیش و آرام سے چلنا پھرنا تمہیں دھوکہ نہ دے. یہ سب کچھ دنیا کی زندگی کا سامان ہے, آخرت ان کی بہت بری ہے. آخرت کیا ہے؟ فرمایا ٹھکانہ ان کا جہنم, اور وہ کیا ہی برا ٹھکانہ ہے. تو لہذا کبھی بھی کوئی لکھاری, کوئی کالم نویس, کوئی مقرر, کوئی اس طرح کا دانشور وسوسہ ڈالے تو ہمیشہ قرآن کی یہ آیت یاد کر لینی چاہیے. اس کے بعد اہل ایمان کے لیے جو آخرت کا اجر ہے اسے بیان فرمایا کہ کافروں کے لیے تو دنیا اور آخرت میں عذاب, مومنوں کے لیے کیا ہے؟ فرمایا لیکن الذین اتقوا ربهم لهم جنات تجری من تحتها الانہار خالدین فیها نزلا من عند اللہ وما عند اللہ خیر للابرار. لیکن وہ لوگ جو اپنے رب سے ڈرتے ہیں ان کے لیے جنتیں ہیں जिनके नीचे नहरें बह रही हैं, हमेशा उनमें रहेंगे। ये अल्लाह की तरफ से मेहमान नवाजी का सामान है, और जो अल्लाह के पास है वो नेकों के लिए बेहतरीन चीज है। ये है वो तकाबुल जो मोमिन और काफिर के दरमियान है, कि जो मोमिन है, जो शिर्क से बचने वाला है, जो कुफर से बचने वाला है, तो जो मोमिन है फरमाया उसके लिए जन्नत के बागात हैं जो बड़े खूबसूरत हैं, जिसके नीचे नहरें जारी हैं, और ये खुदा की तरफ से मेहमान नवाजी का सामान है। तो ये अहले ईमान का अंजाम। अच्छा, अब उसके बाद एक वाकया हुआ कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने हबशा के बादशाह नजाशी के इंतकाल पर उसका नमाज जनाजा पढ़ा। मदीना मुनव्वरा में रहते हुए वहां पर वो हबशा में फौत हुआ, तो नबी पाक अलैहिस्सलाम ने उसका जनाजा पढ़ा। उस पर कुछ लोगों ने इतराज किया कि देखिए ये कैसे नबी है जो ईसाई का जनाजा पढ़ रहे हैं, क्योंकि नजाशी बादशाह जो था वो पहले ईसाई था। लेकिन हकीकत ये थी कि वो पहले ईसाई था लेकिन बाद में मुसलमान हो गया था। तो लिहाजा जिन लोगों ने इतराज किया उनके जवाब में अल्लाह ताला ने ये आयत मुबारक नाजिल फरमाई। फरमाया हुआ इन्ना मिन अहलिल किताबी लमन युमिनु बिल्लाहि वमा उन्जिला इलैकुम वमा उन्जिला इलैहिम खाशिईन लिल्लाहि ला यश्तरून बिआयातिल्लाहि समनन कलीला उलाइका लहुम अजरुहुम इंदा रब्बिहिम इन्ना अल्लाह सरीउल हिसाब। और बेशक कुछ अहले किताब ऐसे हैं जो अल्लाह पर और जो तुम्हारी तरफ नाजिल किया गया है उस पर और जो उनकी तरफ नाजिल किया गया उस पर इस हाल में ईमान लाते हैं कि उनके दिल अल्लाह के हुजूर झुके हुए हैं, वो अल्लाह की आयतों के बदले जलील कीमत नहीं लेते। यही वो लोग हैं जिनका सवाब उनके रब के पास है और अल्लाह जल्द हिसाब करने वाला है। तो अल्लाह ताला ने बता दिया कि नजाशी बादशाह अहले किताब में से था, वो ईसाई था, लेकिन उसके बावजूद वो अल्लाह पे ईमान रखता था। जो कुरान नाजिल किया गया तुम्हारी तरफ उस पर भी ईमान था। तो अब कुरान पर भी ईमान है तो इसका मतलब ये हुआ कि फिर वो इस्लाम कबूल कर चुका था। तो फरमाया कि वो कुरान पे भी ईमान, नबी पाक अलैहिस्सलाम पर ईमान, अपनी किताब पर ईमान, दिल अल्लाह की बारगाह में झुके हुए और नबी पाक अलैहिस्सलाम की अजमत व शान वाली आयतें, ये छुपाकर लोगों से पैसे नहीं लेता था। तो फरमाया कि ये लोग जो हैं इनका अजर इनके रब के पास है। तो लिहाजा इसका जो जनाजा पढ़ा गया वो एक मुसलमान का जनाजा पढ़ा गया। इसके बाद सूरह आले इमरान की आखिरी आयत है, आयत नंबर 200। ईमान वालो सब्र करो और सब्र में दुश्मन से आगे रहो और इस्लामी सरहद की निगहबानी करो और अल्लाह से डरते रहो इस उम्मीद पर कि तुम कामयाब हो जाओ। इस आखिरी आयत में बड़े खूबसूरत अहकाम की एक तरतीब बयान कर दी गई कि सब्र करो, नेकी करने पे डट जाओ, गुनाह से बचने के ऊपर जो है वो जम जाओ, और कोई मुश्किल आए तो उसमें बेसब्री करने, बेसब्री के कलिमात कहने से अपने आप को रोक के रखो। तो सब्र करो, और जंग के मौके पे जब मद्दे मुकाबिल काफिर जो है वो साबित कदमी दिखा रहा है और वो लड़ रहा है और वो डटा हुआ है, तो तुम इस साबित कदमी और इस सब्र में उससे आगे बढ़ जाओ, उससे बढ़कर साबित कदमी दिखाओ कि उनके लिए तो आखिरत नहीं है, दुनिया ही है, तुम्हारे लिए तो आखिरत नहीं है। और उसके साथ इस्लामी सरहद पर अपने जिस्मों और अपने घोड़ों को जो है वो तैयार रखो ताकि इस्लामी सरहद की हिफाजत की जाए। मुराबता जो है वो इस्लामी सरहद की हिफाजत को कहते हैं। और यहाँ राबितू का एक माना यह भी किया गया है कि अल्लाह ताला की इताअत पर कमर बस्ता रहो, अल्लाह की इताअत के लिए खुद को तैयार रखो और उस पर लगे रहो। ये आखिरी आयत मुबारक सूरह आले इमरान की थी। इसके बाद सूरह निसा शुरू होती है। सूरह निसा मदीना मुनव्वरा में नाजिल हुई। इसमें 24 रुकू हैं और 176 आयतें हैं। सूरह निसा जो है इसका निसा उनका माना होता है औरतें, چونکہ اس سورہ مبارکہ میں عورتوں کے بہت سے احکام بیان کیے گئے، اس لیے اس کا نام سورہ نساء، یعنی وہ سورت کے جس میں عورتوں سے متعلق کلام کیا گیا ہے. اس میں کثیر احکام اور شرعی مسائل اور اسلامی معاشرے کے اعتبار سے چیزیں بیان کی گئی ہیں جو انشاءاللہ آیات کے ضمن میں آتی جائیں گی. سورت کی ابتدا ہوتی ہے بسم اللہ الرحمن الرحیم، یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدۃ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء واتقوا اللہ الذی تساءلون بہ والارحام ان اللہ کان علیکم رقیبا. اے لوگو، اپنے رب سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا اور اسی میں سے اس کا جوڑا پیدا کیا اور ان دونوں سے کثرت سے مرد و عورت پھیلا دیے، اور اللہ سے ڈرو جس کے نام پر ایک دوسرے سے مانگتے ہو اور رشتوں کو توڑنے سے بچو، بے شک اللہ تم پر نگہبان ہے. یہ آیت مبارکہ بہت سی چیزوں کو اپنے اندر لیے ہوئے ہے. سب سے پہلی بات تو تمام لوگوں سے خطاب کر کے فرمایا اللہ سے ڈرو. کافر کو یہ خطاب ہے اللہ سے ڈرو اپنا کفر چھوڑو، مومن سے خطاب ہے اللہ سے ڈرو گناہوں سے بچتے رہو. تو لہذا ہر اعتبار سے یہ حکم. دوسری بات فرمائی کہ اپنے رب سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا. ایک جان حضرت آدم علیہ الصلوۃ والسلام، ایک جان سے پیدا کیا اور فرمایا کہ پھر اس ایک جان سے اس کا جوڑا پیدا کیا، یعنی حضرت آدم علیہ الصلوۃ والسلام کے وجود سے اللہ تعالیٰ نے حضرت حوا کو پیدا کیا. تو اس ایک سے اس کا جوڑا پیدا کیا اور فرمایا کہ پھر ان دونوں سے، آدم و حوا سے، بہت سے مرد اور عورتیں پیدا کی. تو جو اسلام کا عقیدہ ہے کہ انسان وجود میں کیسے آئے، تو وہ یہ ہے کہ پہلے انسان حضرت آدم علیہ الصلوۃ والسلام تھے، ان سے حضرت حوا پیدا ہوئی اور پھر ان دونوں سے آگے نسل انسانی چلی. تو یہ ہمارا اسلام کا عقیدہ ہے. اور فرمایا کہ اللہ تعالیٰ سے ڈرو جس کے نام پر ایک دوسرے سے مانگتے ہو، کہ جب بندے کو ضرورت پڑتی ہے تو دوسرے سے وہ یہ کہتا ہے کہ یار خدا کے لیے میری مدد کرو، خدا کے نام پہ مجھے کچھ دو. تو فرمایا کہ جس خدا کے نام پہ ایک دوسرے سے مانگتے ہو، سوال کرتے ہو، تو اس خدا سے ڈرو اور رشتے داری کو توڑنے سے بچو. آپس میں جو رشتے داریاں ہیں ان کو توڑنے سے بچو. خدا نے رشتوں کو جوڑنے کا حکم دیا اور توڑنے سے منع فرمایا. فرمایا کہ بے شک اللہ تم پر نگہبان ہے، تمہارا جو بھی عمل ہوگا خدا اسے دیکھ رہا ہے. اب اس کے بعد یہاں سے کثیر آیات وہ شروع ہوتی ہیں جس میں یتیموں کے حوالے سے مسائل بیان کیے گئے، اور اسی میں پھر یتیم لڑکیوں کے حوالے سے بھی مسائل ہیں، پھر اس کے ساتھ یتیموں کے مال کے حوالے سے احکام دیے گئے. تو یہاں سے یتیموں کے حوالے سے بڑے زبردست احکام ہیں، اور ان احکام سے پتہ چلے گا کہ اسلام جو ہے وہ کسی کمزور طبقے کا تحفظ کیسے کرتا ہے اور اس کی حفاظت کا کیسے حکم دیتا ہے. ارشاد فرمایا وَآتُ الْيَتَامَى أَمْوَالَهُمْ وَلَا تَتَبَدَّلُوا الْخَبِيثَ بِالطَّيِّبِ وَلَا تَأْكُلُوا أَمْوَالَهُمْ إِلَىٰ أَمْوَالِكُمْ إِنَّهُ كَانَ حُوبًا كَبِيرًا. اور یتیموں کو ان کے مال دے دو اور پاکیزہ مال کے بدلے گندا مال نہ لو، اور ان کے مالوں کو اپنے مالوں میں ملا کر نہ کھا جاؤ، بے شک یہ بڑا گناہ ہے. یہاں جو حکم دیا وہ کیا ہے؟ فرمایا یتیموں کو ان کے مال دے دو. یعنی جیسے کوئی بچہ یتیم ہوا یا بچی یتیم ہوئی، اب وہ چھوٹے بچے ہیں، وہ اپنا مال تو سنبھال نہیں سکتے، تو ان کا کوئی سرپرست ہوتا ہے تو وہ اس مال کو سنبھالتا ہے. تو فرمایا کہ جب وہ یتیم اپنے مال کا مطالبہ کرے تو پھر یہ مال ان کو دے دو. تو ایک حکم یہ، لیکن اس کی کچھ شرائط نہیں ہیں، وہ آگے آ رہی ہیں. دوسرا فرمایا کہ اپنے مال کے بدلے یتیم کا مال نہ لو. مثال کے طور پہ ایک سمجھانے کے لیے مثال دے رہا ہوں کہ یتیم کا غلہ ہے اور اسی طرح کا غلہ اس کے سرپرست کا ہے. یتیم کا غلہ جو ہے وہ اعلیٰ قسم کا ہے اور سرپرست کا غلہ ہے گھٹیا قسم کا. اب یہ کرے کہ اپنے گھٹیا غلے کو وہ اس کے حوالے کر دے اور اس کے اچھے والا لے لے، تو کیا ہوا کہ اس نے مقدار تو پوری کر دی، 10 کے جی 10 کے جی پورا کر دیا، لیکن حقیقت میں اس نے ڈنڈی ماری. تو یہ جو ڈنڈی ماری ہے یہ حرام ہے. और ये जो इसने उसका अच्छे वाला माल लिया वो यतीम के लिए अच्छा था लेकिन इसके लिए खबीस हो गया, इसके लिए रद्दी खबीस हो गया। और इसका जो ख़राब माल है वो अगरचे यतीम के लिए ख़राब है लेकिन वो उसके लिए कम अज़ कम दुरुस्त तो है, खाना तो हलाल है उसके। तो फरमाया कि पाकीज़ा माल के बदले गंदा माल ना लो। पाकीज़ा माल कौन सा है? जो हलाल हो। और गंदा खबीस कौन सा है? जो हराम है। और इसके साथ मज़ीद फरमाया कि उनके माल अपने मालों के साथ मिलाकर खाना जाओ, क्योंकि एक तरीका जिन्होंने करप्शन करनी होती है ना तो उनके पास ये तरीके भी हज़ार होते हैं। तो अब यहाँ क्या है कि यतीम के पैसे अपने पैसे इकट्ठे किए और उससे इकट्ठी चीज़ें खरीदना शुरू कर दी। अब मिसाल के तौर पे सरपरस के तो चार बच्चे, यतीम एक है, अब दोनों के बराबर बराबर पैसे डाल के चीज़ खरीद ली तो क्या मतलब हुआ कि अपना जो है इसका तो पाँच गुना ज़्यादा खर्चा बनता था लेकिन इसने आधा आधा करके यतीम को नुकसान पहुँचा दिया। तो दूसरे यतीम का माल इसलिए मिलाया कि उसे खा जाए। तो फरमाया इन्नहु काना हुबन कबीरा, बेशक ये बड़ा गुनाह है, बेशक ये बड़ा गुनाह है। तो ये बहुत से अहकाम हैं। यतीम कहते किसे हैं? जिसका बाप फौत हो जाए और वो बच्चा या बच्ची नाबालिग हो। तो नाबालिग बच्चा बच्ची जो है वो यतीम होते, बालिग हो जाए तो फिर शरी एतबार से वो यतीम नहीं होते, अगरचे हमारे उर्फ में बोल देते हैं लेकिन जो शरी अहकाम है यतीम के वो उसी के लिए हैं जो नाबालिग होता है। अच्छा, यतीम को तोहफा दे सकते हैं, यतीम से तोहफा ले नहीं सकते, ये मसला याद रखें। अच्छा, इसी तरह जब कोई फौत हो जाए, जैसे जो शख्स फौत हुआ अब उसके बच्चे यतीम हैं, तो फौत होने वाले के माल से ये सोयम का ख़त्म, चालीसवें का ख़त्म और दीगर ख़त्म ना किए जाएं, ये जायज़ नहीं है, क्योंकि जो फौत होने वाले का माल है उसमें यतीमों का हिस्सा शामिल है और यतीमों का माल जो है वो दूसरों के लिए इस तरह के ख़त्म वगैरह के नाम पर खाना जायज़ नहीं। कोई बालिग है वो अपने माल से कर ले लेकिन यतीम का माल उसमें शामिल नहीं कर सकते। अब इसके बाद एक और मसला, उसमें यतीम का मसला भी है और निकाह का मसला भी है। फरमाया वा इन खिफ्तुम अल्ला तुक्सितु फिल यतामा फन्किहु मा ताबा लकुम मिनन निसाई मस्ना व सुलासा व रुबा फइन खिफ्तुम अल्ला तअदिलु फवाहिदतन औ मा मलकत अयमानुकुम ज़ालिका अदना अल्ला तऊलू। और अगर तुम्हें अंदेशा हो कि यतीम लड़कियों में इंसाफ ना कर सकोगे तो उन औरतों से निकाह करो जो तुम्हें पसंद हो, दो दो और तीन तीन और चार चार। फिर अगर तुम्हें इस बात का डर हो कि तुम इंसाफ नहीं कर सकोगे तो सिर्फ एक से निकाह करो या लौंडियों पर गुजारा करो जिनके तुम मालिक हो। ये इससे ज्यादा करीब है कि तुमसे जुल्म ना हो। ये जो अहकाम बयान किए गए इसके कई जो है वो बैकग्राउंड हैं, इसके कई शान नज़ूल बयान किए गए। मैं एक बयान करता हूँ जो बहुत ज़्यादा इससे रिलेटेड है, वो ये है कि पहले ज़माने में लोग या क्या करते थे, जो उनके पास यतीम बच्चियाँ होती वो उनसे निकाह कर लेते, लेकिन निकाह करने का मकसद उन बच्चियों का सहारा बनना और उनके साथ जो है वो ज़िंदगी गुजारना नहीं होता था, बल्कि वो मालदार होती थी तो उनके माल पर कब्ज़ा करने के लिए किया करते थे, हालांकि वो यतीम उनको पसंद नहीं होती थी। तो इंसान फरमाया कि अगर तुम्हें ये पता है कि यतीम बच्ची से निकाह करने में तुम उनसे इंसाफ नहीं कर सकोगे क्योंकि तुम हकीकत में उसे पसंद भी नहीं करते और उसके साथ रहना भी नहीं चाहते और तुम जुल्म करोगे, ज्यादती करोगे, तो फिर उनसे निकाह ना करो, उनके अलावा किसी और से करो। और किसी और से जो करना है उसकी हद क्या है? तो फरमाया कि उसकी हद है कि चार निकाह तक की इजाज़त है। ये जो दीन इस्लाम का एक बड़ा बुनियादी जो है वो रुख्सत है, इजाज़त है, वो ये है कि मर्द के लिए एक वक्त में चार तक शादियां करने की इजाज़त है। तो ये इजाज़त है, कोई हुक्म नहीं कि बंदा चार करे करे, नॉर्मली जैसे हमारे यहाँ होता है एक ही शादी होती है, लेकिन चार तक की शरीयत ने इजाज़त दी है, ये दीन इस्लाम की बड़ी वाज़े इजाज़त है। लेकिन उसमें अहम तरीन एक शर्त अल्लाह ताला ने ये बयान फरमाई, वो शर्त से मुराद ये कि वो हुक्म है, वो ये है, फरमाया कि अगर तुम एक से ज़्यादा शादियां करते हो और तुम्हें डर है कि तुम उन बीवियों में इंसाफ नहीं कर सकोगे, तो फरमाया ऐसी सूरत के अंदर फिर सिर्फ एक शादी करो। अगर पता है कि तुम मिसाल के तौर पर चार में इंसाफ नहीं कर सकते, तीन में कर सकते हो तो फिर तीन तक की इजाज़त, पता है कि तीन में इंसाफ नहीं कर सकते दो में कर सकते तो दो की इजाजत, पता है कि दो में इंसाफ नहीं कर सकते एक के साथ कर सकते तो फिर एक की इजाजत। तो लिहाजा ये बड़ा अहम हुक्म है कि महज ये नहीं है कि चार शादियों की इजाज़त है, साथ में ये उसके साथ मुत्तसिल फ़र्ज हुक्म है कि बीवियों के दरमियान अदल करना भी फ़र्ज है। अगर अदल ना कर सको तो फरमाया फिर एक शादी करो, या जो शरीय अतबार से बांदियाँ हैं फिर उन पर गुजारा करो, और फी जमाना बांदियों वाली जो वो सूरत है नहीं। तो फरमाया कि खुदा का ये जो हुक्म है ये इससे ज़्यादा करीब है कि तुमसे जुल्म ना हो, तो अगर इस हुक्म पर अमल करोगे तो फिर तुमसे जुल्म जो है वो जुल्म से तुम बचे रहोगे। अच्छा, अब ये देख लें कि जब एक से ज़्यादा बीवियाँ हैं और उनमें अदल करना फ़र्ज है, तो जो खुद एक है क्या उसके साथ इंसाफ करना फ़र्ज नहीं होगा? उस एक के साथ भी तो इंसाफ करना फ़र्ज होगा। तो ये नहीं है कि एक बीवी है, और आज के ज़माने में जैसे जाहिलों के अंदर ये रवाज है कि बीवी को पाँव की जूती समझें और उसकी कोई हैसियत और औकात ही ना हो, और जो मर्जी उसके साथ सलूक करें, जब चाहें गालियां दें, जब चाहें बुरा भला कहें, जब चाहें जनाब बेके रवाना कर दिया, जब चाहें उसके माँ बाप को जलील करना शुरू कर दिया, ये सब हराम हराम और हराम है। तो बीवी एक हो या चार, सब के साथ जो हुस्ने सलूक शरीयत ने फ़र्ज करार दिया है उनके साथ फ़र्ज ही रहेगा। इसके बाद फरमाया वआतुन निसा सदुकातिहिन्न निहला فَإِن طِبْنَ لَكُمْ عَن شَيْءٍ مِّنْهُ نَفْسًا فَكُلُوهُ هَنِيئًا مَّرِيئًا اور عورتوں کو ان کے مہر خوشی سے دو، پھر اگر وہ خوش دلی سے مہر میں سے تمہیں کچھ دے دیں تو اسے پاکیزہ خوشگوار سمجھ کر کھاؤ۔ یہ حکم کیا ہے کہ بعض لوگ کیا کرتے تھے کہ عورتوں کو جو مہر دیتے تھے अव्वल तो खुश दिली से देते नहीं थे और देने के बाद जबर से ले लेते थे, जैसे आज के ज़माने में भी होता है कि महर आजकल मुकर्रर तो कर लेते हैं लेकिन दिलो दिमाग में ये होता है देना कौन सा है। और या ये है कि जो थोड़े से ज़्यादा अपने आप को होशियार समझते हैं वो क्या करते हैं कि हीले बहाने से मुआफ़ कराने के चक्कर में रहते हैं। तो अब वो महर मुआफ़ कराने के लिए या तो जो है ना वो ज़बान से जो है ना कुछ इजहार करेंगे या ज़हनी तौर पर टॉर्चर करेंगे। तो इस तरह के जो हीले कर करा के औरतों से महर मुआफ़ करवाते हैं, फरमाया ये जायज़ नहीं। औरतों को महर दो खुशी से दो कि वो अपनी पूरी ज़िंदगी तुम्हारे हवाले कर रही है खुशी के साथ, और तुम उनको जो है वो थोड़ी सी जो रकम है वो भी खुशी से नहीं दे रहे। और अब उसके बाद उनसे जबरन वापस नहीं लो, हीले बहाने से वापस ले लिया, झूठ बोल के, डंडी मार के, मुख्तलिफ तरीके से जो करते हैं उनको पता है कि भी क्या क्या दुनिया के अंदर होता है। तो हाँ, अगर बीवी अपनी खुशी से देती है तो जाहिर है कोई हर्ज नहीं, खुशी से तो अपना माल जो है ना, आप कोई आदमी जो है वो अपना करोड़ रुपए का बंगला उठा के किसी को दे 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 तो खुशी से दे। तो फरमाया कि इसे पाकीज़ा खुशगवार समझते हुए खा लो, इसमें कोई हर्ज नहीं। लेकिन जबर और यूं जो है ना वो घुमा फिरा वाले करने की जो सूरत है वो हरगिज़ नहीं होनी चाहिए। अब इसके बाद मसीह फरमाया वला तुतु सुफहा अमवालकुम अल्लती जअलल्लाहु लकुम क़ियामन वरज़ुकूहुम फीहा वक्सूहुम वक़ूलू लहुम क़ौलन मारूफा, और कम अकलों को उनके वो माल ना दो जिसे अल्लाह ने तुम्हारे लिए गुजर बसर का जरिया बनाया है, और उन्हें उस माल में से खिलाओ और पहनाओ और उनसे अच्छी बात कहो। ये जो हुक्म है ये असल में है सरपरस्तों को, कि जैसे किसी की सरपरस्ती में बच्चे हैं, अब वो यतीम बच्चे हैं या वो दूसरे भी हैं, क्योंकि यतीम बच्चा ना भी हो तब भी बच्चों का माल तो हो ही सकता है ना, किसी भी जरिए से उनके पास माल आ गया, लेकिन चूंकि बच्चों के हाथ में माल देंगे तो बच्चे बर्बाद कर देंगे। तो अब सरपरस्त जो है वो उस पैसे को अपने पास रखता है, उसकी हिफाजत करता है। तो फरमाया कि ये माल जो है ये बच्चों के हवाले ना कर दो, ना समझें वो, क्योंकि नतीजा क्या होगा कि ना समझ बच्चे के हाथ में माल देंगे तो वो तो हो सकता है आइसक्रीम खाने के अंदर ही उड़ा दे, या अपने दोस्तों के साथ देना वो मौज मस्ती के अंदर ही उड़ा दे। तो फरमाया कि ना समझो को माल ना दो, वो माल कि जिसे अल्लाह ने इतनी बड़ी शय बनाया है कि तुम्हारी जिंदगी के गुजर बसर का वो सामान है। माल जो है कोई मामूली चीज़ नहीं होती, माल खुदा की अजीम नेमत है। गलत तरीके से कमाया और गलत जगह पर खर्च किया, प्रॉब्लम यहाँ आती है, वरना तो माल जो है जिंदगी के इंसान की जो गुजर बसर है किससे होती है? माल से होती, माल के जरिए ही सारा निज़ाम ज़िंदगी चलता है। तो फरमाया कि जिसे खुदा ने तुम्हारे लिए गुजर बसर का जरिया बनाया है वो माल ना समझों को कम अकलों के हवाले ना करो। हाँ, उनके जो खाने पीने का निज़ाम है, लिबास है, खाना पीना है, जो उनके ज़रूरी अखराजात है वो करते रहो, और उनसे अच्छी बात कहो। अच्छी बात से मुराद ये है कि बच्चे अगर डिमांड करे तो उनसे ये कहना, बेटा तुम्हारा माल हमारे पास महफूज है, ये तुम्हारा ही है, तुम्हें ही देना है, हमने नहीं खाना इसको, तुम्हें ही देना है, लेकिन जब तुम इतने समझदार हो जाओगे तो इस तरह की अच्छी बात जो है वो उनसे की जाए। अब उसके बाद यतीमों के हवाले से फिर मजीद अहकाम दिए गए और उसमें भी यही माल वाला पहलू जो है वो बतौर खास बयान किया। फरमाया वबतलुल यतामा हत्ता इज़ा बलगुन निकाह फइन आनस्तुम मिनहुम रुश्तन फदफऊ इलैहिम अमवालहुम वला तअकुलूहा इसराफन वबिदारन अन यकबरू ومن كان غنيا فليستعفف ومن كان فقيرا فليأكل بالمعروف فإذا دفعتم إليهم أموالهم فأشهدوا عليهم وكفى بالله حسيبا। और यतीमों की समझदारी को आजमाते रहो यहां तक कि जब वो निकाह के काबिल हों, तो अगर तुम उनकी समझदारी देखो तो उनके माल उनके हवाले कर दो और उनके माल फजूल खर्ची से और इस डर से जल्दी जल्दी ना खाओ कि वो बड़े हो जाएंगे, और जिसे हाजत ना हो तो वो बचे और जो हाजतमंद हो वो बकदरे मुनासिब खा सकता है। फिर जब तुम उनके माल उनके हवाले करो तो उन पर गवाह कर लो और हिसाब लेने के लिए अल्लाह काफी है। इस आयत में कई अहकाम दिए गए। यतीम बच्चों के माल का मामला चूंकि ज्यादा नाजुक है कि यतीमी की वजह से उसके अहकाम जो है वो जरा और ज्यादा ताकीद से बयान किए गए, तो फरमाया कि यतीमों का तुम्हारे पास माल हो तो उनकी समझदारी को आजमाओ। थोड़े से पैसे दिए, चेक किया कैसे खर्च करता है, अब अगर वो सही तरीके से खर्च करें तो फिर मजीद दे दो। तो यूं उसको चेक करते रहो कि इसको माल खर्च करने की समझ है या नहीं। जब लगे कि माल खर्च करने की समझ है तो अब जब वो बालिग हो जाए, निकाह की उम्र को पहुंचे, बालिग हो जाए, और तुम्हें लगे कि अब ये समझदार है, अब इसका माल इसके हवाले कर दें तो ये सही तरीके से खर्च कर लेगा, तो अब इनके माल इनके हवाले कर दो। और उससे पहले, जब तक उनके माल उनके हवाले नहीं किए, उससे पहले उनका माल जो है वो फजूल खर्ची से और इस डर से जल्दी जल्दी ना खाओ कि वो बड़े हो जाएंगे। कभी बड़े होने के बाद तो इसको माल देना ही पड़ेगा ना, तो उससे पहले जितना ज्यादा से ज्यादा खर्च कर सकते हैं कर लो, जितना उड़ा सकते हैं उड़ा लो, ना ये हराम है क्योंकि ये खयानत की सूरत बनेगी। अच्छा, फिर ये जो यतीमों का सरपरस्त है उसके बारे में हुक्म ये है कि अगर तो उसे हाजत नहीं है कि वो यतीम के माल से कुछ ले, तो उसे चाहिए कि वो यतीम के माल से कुछ भी ना खाए अपनी, यानी कि वो उसमें से कुछ भी ना ले। और अगर सरपरस्त खुद इतना गरीब है कि उसको अपना खाना पीना उसका नहीं चल रहा, तो फिर बकदरे हाजत बकदरे मुनासिब यतीम के माल में से ले सकता है। गोया एक किस्म का ये उसका इवज हो गया कि जिसने उसका माल संभालना है उसकी और उसके माल को जो है वो हिफाजत से चला रहा है, तो ये उसमें से ले ले। और फरमाया कि जब तुम यतीम को माल दो, जब बड़े हो जाए तो माल दे दो, तो इस पर गवाह बना लो, क्योंकि गवाह बनाने के बाद में झगड़ा नहीं होगा। पता चले बाद में जाके तुमने तो उसका 10 लाख रुपए उसके हवाले कर दिया, वो बाद में बोले पैसे दिए ही नहीं, अब पैसे दिए ही नहीं है तो बाद में लड़ाई झगड़ा। तो लिहाजा माली मामलात के अंदर गवाह बना लेना चाहिए। अब इसके बाद विरासत के अहकाम को बयान किया और उसका एक मसला बयान किया, इससे आगे जाके मजीद इसके मसाइल का बयान है। इरशाद फरमाया लिर्रिजालि नसीबुम मिम्मा तरकल वालिदानि वल अक्रबून वलिन्निसाई नसीबुम मिम्मा तरकल वालिदानि वल अक्रबून मिम्मा क़ल्ल मिन्हु औ कसूर नसीबम मफरूबा। मर्दों के लिए उस माल में से विरासत का हिस्सा है जो माँ बाप और रिश्तेदार छोड़ गए, और औरतों के लिए उसमें से हिस्सा है जो माँ बाप और रिश्तेदार छोड़ गए। माले विरासत थोड़ा हो या ज्यादा, अल्लाह ने यह मुकर्रर हिस्सा बनाया है। ये हुक्म जो है ये इस्लाम की उन अजीम तालीमात में से है जो औरतों पर होने वाले मजालिम के खात्मे के लिए, क्योंकि ज़माने जाहिलियत में और इसके अलावा दुनिया में औरतों को विरासत देने के हवाले से निहायत जुल्म किया जाता था कि औरतों को विरासत नहीं दी जाती, या विरासत देने के अंदर कुछ इस तरह का तरीका होता था कि वो ना देने के बराबर होता था। قرآن مجید نے اور دین اسلام نے عورتوں کو مال کے اندر حقدار بنایا کہ یہ بھی وراثت میں اسی طرح حصے دار ہیں جس طرح مرد حصے دار. تو فرمایا ماں باپ اور رشتہ دار اگر مال چھوڑ کے دنیا سے جائیں تو مرد ہوں تو وہ بھی وارث ہیں، عورتیں ہوں تو وہ بھی وارث ہیں، اور یہ جو حصہ مقدر کیا گیا ہے یہ خدا کا مقدر کردہ حصہ ہے. اور یہ وہ آیت مبارکہ ہے کہ جس کے بعد پھر دنیا کے اندر مال وراثت کے حوالے سے لوگوں نے سوچنا شروع کیا. اسلام نے تو متعین تعلیمات عطا فرما دی اور اس کے مطابق ہی جو ہے وہ عمل درآمد کا حکم ہے، لیکن یہ پتہ چل گیا کہ عورتوں کو وراثت کے اندر حصہ دینا ہے. لیکن اس کے ساتھ ایک افسوسناک حقیقت یہ ہے کہ آج بھی عورتوں کو، بیٹیوں کو، بہنوں کو وراثت میں حصہ دینے کے حکم پہ صحیح طریقے سے عمل نہیں کیا جاتا. کئی جگہ پر تو لوگوں کی سوچ وہی زمانہ جاہلیت کے کافروں جیسی ہے کہ بھئی عورت کا کہاں سے حصہ ہو گیا، عورت کا وراثت میں کہاں سے حصہ ہو گیا، بیٹیوں کا بہنوں کا کہاں سے ہو گیا، اور یا یہ ہے کہ ان کے حصے کے لیے ایسی رنگ برنگی چیزیں ایجاد کی ہوئی ہیں کہ یا تو جیسے قرآن پاک دے دیا کہ تمہاری وراثت کے حصے میں، قرآن سارے جہان سے زیادہ قیمتیاں تمہیں دے دیا. اس طرح کے جاہلوں کے اندر طریقے رائج ہیں. جو خدا کا حکم ہے وہ بڑا واضح ہے، بڑا واضح ہے کہ مردوں کو بھی وراثت میں حصہ ملے گا، عورتوں کو بھی ملے گا. کتنا کتنا ملے گا وہ قرآن کے اندر بیان کر دیا. لیکن یہ نہیں ہے کہ یا ان کو حصہ نہ دیا جائے اور یا جو ہے نا اس کا کچھ ایسا کر دیا جائے کہ بس وہ نہ دینے والا ہی کام ہو. تو یہ بڑا اہم حکم ہے، اس پر عمل درآمد بڑا ضروری ہے. اب اس کے بعد ایک اور چیز ہے، اس کے بارے میں بیان فرمایا. وَإِذَا حَضَرَ الْقِسْمَةَ أُولُو الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينُ فَارْزُقُوهُمْ مِنْهُ وَقُولُوا لَهُمْ قَوْلًا مَعْرُوفًا. اور جب تقسیم کرتے وقت رشتہ دار اور یتیم اور مسکین آ جائیں تو اس مال میں سے انہیں بھی کچھ دے دو اور ان سے اچھی بات کہو. یہ کیا مسئلہ ہے؟ مسئلہ یہ ہے کہ جتنے بھی رشتہ دار ہوتے ہیں سب کو وراثت میں حصہ نہیں ملتا. ایک اس کی شرائط ہے نا کہ یہ والے رشتہ دار ہیں ان کو ملے گا، ان کو نہیں ملے گا، یعنی جو قریبی ہوتے ہیں ان کو ملتا، جو دور والے ان کو نہیں ملتا. اولاد موجود ہے، بیٹے موجود ہیں، بیٹے بیٹیاں موجود ہیں، تو ان کے ہوتے ہوئے جو ہے وہ پوتے پوتیوں کو حصہ نہیں ملتا کیونکہ بیٹے پہلے ہیں. لیکن فرمایا کہ یہ جو رشتہ دار ہیں یا کچھ یتیم اور مسکین وغیرہ آ جائیں، جب تم وراثت تقسیم کرنے لگو تو جن کا حصہ نہیں بھی بنتا تھوڑا بہت ان کو بھی دے دو، تھوڑا بہت ان کو بھی دے دو، تاکہ ایک تو جو ان کا حصہ ہے ہی نہیں تو تھوڑا سا اس ان کی کمی کا ازالہ ہو جائے گا، اور دوسرا یہ ہے کہ راہ خدا میں خرچ کرنا بھی پایا جائے گا. تو یہ مستحب حکم ہے، یہ واجب نہیں ہے، مستحب ہے، لیکن اس پہ عمل کرنا چاہیے کہ مال وراثت میں ہر ایک کا جتنا جتنا حصہ تھا وہ تو ہو گیا کہ بیٹے کو اتنا، بیٹی کو اتنا، فلاں کو اتنا، فلاں کو اتنا، لیکن اس کے ساتھ ساتھ جو ان میں بالغ ہیں وہ اپنے مال سے کچھ حصہ جو ہے وہ جو محروم رشتہ دار ہیں انہیں دے دیں، کچھ یتیموں کو دے دیں، کچھ مسکینوں کو دے دیں، تاکہ اس حکم پر عمل ہو سکے، اور ان کے لیے دعا کر دیں اللہ تعالیٰ آپ کو اور عطا فرمائے. تو اس طرح کا کچھ نہ کچھ کیا جائے. اچھا، اسی سے ایک اور حکم ہے کہ بیٹوں کے ہوتے ہوئے پوتوں کو وراثت میں حصہ نہیں ملتا. یہ سیدھا سیدھا جو ہے شریعت کا اصول ہے. لیکن بعض اوقات کیا ہوتا ہے کہ پوتا یتیم ہے، ایک شخص سے دو بیٹے تھے، ایک فوت ہو گیا، اس کے چھوٹے چھوٹے بچے ہیں، دوسرا زندہ ہے. اب لوگ شور مچاتے ہیں اور بہت سے جو ہے نا وہ جعلی دانشور جو ہیں وہ شور مچاتے ہیں کہ جناب دیکھیں یتیم پوتے ہیں، ان کو دیا، ان کو دینا چاہیے. بے بات یہ ہے کہ آپ کو اتنا ہی مسئلہ ہو رہا ہے تو اپنا دے دو نا، ان کو اپنی جیب سے دے دو. اللہ تعالیٰ نے ایک شے مقرر فرمائی ہے کہ وراثت میں باپ کا حصہ اس کے بیٹے کو ملتا ہے اور پوتوں کو نہیں ملتا، جیسے پڑوسیوں کو نہیں ملتا، جیسے دور پار کے آدمی کو نہیں ملتا. تو اب یہ ہے کہ یہ دے دے، اپنی طرف سے کچھ دے دے، یہ اس کی مرضی ہے، لیکن خدا کے حکم کے خلاف اور قرآن حدیث اور شریعت کے حکم کے خلاف اپنی طرف سے شور مچانا کہ نہیں جی چھوٹے چھوٹے بچے ہیں، نہیں جی یہ کر لے وہ کر لے، تو بھائی ان کو آپ دے دو یا ان کو ریاست دے. کسی آدمی کے اوپر آپ کیسے جبر کر سکتے ہیں کہ وہ اپنا حصہ ان کو دے دیں. تو لہٰذا یہ بڑا اہم مسئلہ ہے، اس کے اوپر بھی مختلف زمانوں کے اندر جب وہ شور ہوتا رہا. اب یتیموں کے حوالے سے مزید اہم تاکیدات کی. فرمایا وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا خَافُوا عَلَيْهِمْ فَلْيَتَّقُوا اللَّهَ وَلْيَقُولُوا قَوْلًا سَدِيدًا. اور وہ لوگ ڈریں جو اگر اپنے پیچھے کمزور اولاد چھوڑتے تو ان کے بارے میں کیسے اندیشوں کا شکار ہوتے. تو انہیں چاہیے کہ اللہ سے ڈریں اور درست بات کہیں. مراد یہ کہ آدمی یہ سوچے کہ اگر میں یتیم بچوں سے زیادتی کرتا ہوں تو خدا نہ خواستہ اگر میں ہی مر جاؤں اور میرے چھوٹے چھوٹے بچے ہوں تو میں ان کے بارے میں کیا کیا نہیں سوچوں گا کہ میرے بچوں کا خیال رکھا جائے, یہ چھوٹے چھوٹے ہیں, ان پر مہربانی کی جائے, ان سے شفقت سے پیش آیا جائے, ان کو کوئی دکھ نہ پہنچائے. تو فرمایا کہ تم اپنے بچوں کے بارے میں جب اس طریقے سے سوچو گے تو پھر جو دوسرا یتیم ہے جو باپ کے سائے سے محروم ہوا اس کے بارے میں بھی اسی انداز سے سوچو. تو اللہ سے ڈرو اور درست بات کہو. اب اس کے بعد مال یتیم خانے کی بڑی سخت وعید بیان فرمائی. فرمایا ان الذين ياكلون اموال اليتامى ظلما انما ياكلون في بطونهم نارا وسيصلون سعيرا. بے شک وہ لوگ جو ظلم کرتے ہوئے یتیموں کا مال کھاتے ہیں وہ اپنے پیٹ میں بالکل آگ بھرتے ہیں اور عنقریب یہ لوگ بھڑکتی ہوئی آگ میں جائیں گے. یہ یتیموں کا مال کھانے کے اوپر انتہائی سخت وعید ہے کہ جو یتیم کا مال کھاتے ہیں تو فرمایا کہ ان کے پیٹ میں کھانا نہیں جا رہا, ان کے پیٹ میں جہنم کی آگ جا رہی ہے اور پھر اسی آگ کے اندر یہ بھڑکتی ہوئی آگ میں داخل ہوں گے. یہ ہے یتیموں کے مال کھانے کا انجام بد. اور یہ جو اوپر والی آیت تھی کہ جس میں فرمایا کہ یتیموں کا خیال کرتے ہوئے یہ سوچو کہ تمہارے بچے یتیم ہو جائیں تو تم ان کے ساتھ کیا کرنا پسند کرو گے, یہ اسلام کے ایک اصول کی طرف اشارہ ہے کہ دوسروں کے لیے وہ پسند کرو جو اپنے لیے پسند کرتے ہیں. تو لہذا دوسروں کا ایسا خیال کرو جیسے اپنا خیال کرتے ہو. اور اسی طریقے سے یتیم کے مال کے حوالے سے تو بہت بہت زیادہ محتاط ہونے کی حاجت ہے, کہیں ایسا نہ ہو کہ جہالت اور لا علمی کی وجہ سے ان کا مال کھاتے رہے. اور یہ جو یتیموں کے مسائل ہیں, مال کے مسائل ہیں, یہ واقعی بڑے جو ہے وہ اہم ہیں اور لوگ اس سے لا علم ہیں. کیونکہ بارہا دیکھنے میں آتا ہے کہ کسی گھر میں یتیم ہوتا ہے اور اس کا مال ہوتا ہے, لوگ مہمان بن کے جاتے ہیں, کھانا جو ہے وہ یتیم کا مال بھی اس میں شامل ہے, اسی سے پک رہا ہے, مہمان آ کے کھا رہے ہیں. تو حالانکہ یہ بڑا سنگین معاملہ ہے. اسی طریقے سے یتیم بچہ ہے اور اس کے ہوتے ہوئے جو ہے وہ فوت ہونے والے کے مال سے ختم دلائے جا رہے ہیں اور سوئم اور چالیسواں یہ سب کچھ ہو رہا ہے. تو سوئم چالیسواں وغیرہ سب جائز ہے اپنی جگہ, لیکن یتیم کا پیسہ اس میں ہوگا تو پھر دوسرے کے لیے اس کا کھانا جائز نہیں ہوگا. تو ان مسائل کے حوالے سے بہت زیادہ جو ہے وہ کانشیس ہونا چاہیے اور بہت زیادہ محتاط ہونا چاہیے. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم. قرآن